जी अस्सलाम वालेकुम रहमतुल्लाहि वबरकातुहु। आवाज आ रही है आप सबको?
जी आ रही है।
जज़ाकल्लाहु खैर। इंशाअल्लाह हम स्टार्ट करते हैं। नहमदुहु व नसल्ली अला रसूलिल करीम अम्मा बाद फऔज़ु बिललाहि मिनश्शैतानिर रजीम बिस्मिल्लाहिर रहमानिर रहीम رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي اللهم فقهنا في الدين جی۔ ان شاء اللہ تعالی ہم صحابہ کرام کے فضائل پڑھ رہے ہیں، تو ان شاء اللہ آج حدیث نمبر 1628 سے اسٹارٹ کریں گے اور کوشش کرتے ہیں کہ آج اس کو فنش کر لیں۔ ہاں، کافی ہمارا ہو گیا ہے لیسن۔ سسٹر کلثوم جی، آپ مجھے بتائیے گا۔ جی سسٹر کلثوم، آپ کو آواز آ رہی ہے؟ سسٹر کلثوم، مجھے آپ کی آواز نہیں آ رہی۔ آپ کو میری آواز آ رہی ہے؟ سسٹر امرین، آپ کو آواز آ رہی ہے؟ جی سسٹر امرین دار،
جی مجھے آپ کی آواز آ رہی ہے۔ السلام علیکم۔
وعلیکم السلام ورحمۃ اللہ۔ جی آپ مجھے پہلے بتائیں کہ جو فضائل صحابہ ہم پڑھ رہے ہیں، سب سے پہلے اس کا مقصد کیا ہمارے پڑھنے کا؟
ویسے تیاری میں نے البر وصلہ سے کی تھی، لیکن اس بات کی میں کوشش کرتی ہوں جواب دینے کا۔ فضائل صحابہ پڑھنے کا مقصد یہ ہے کہ ہم اپنے اخلاق ان کے مطابق ڈھال سکیں، جو لوگ نبی صلی اللہ علیہ وسلم کے ساتھ رہتے تھے اور ان کی سنت پہ عمل کرتے تھے اور قرآن و حدیث پہ چلنے کی کوشش کرتے تھے۔
جی احسنت، الحمدللہ۔ اور یہ بھی دیکھیں کہ ہمیں ان کی رسپیکٹ، اس سے کتنی ان کی سیکھنی ہے، ان کی قدر کرنی ہے، ان کا ادب احترام، اور جو رسول اللہ صلی اللہ علیہ وسلم نے ان کے بارے میں باتیں کی بتائیں، تو اس سے ہمیں ان کے لیے اتنی محبت ان کے لیے جو ہے نا ہمارے دل میں پیدا ہوتی ہے، تو یہ سب اس کے مقصد ہیں۔ تو آپ یہ مجھے بتائیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے کس کے بارے میں فرمایا تھا؟ اللہم تم من احب الناس الیہ، تم لوگوں میں سب سے زیادہ جو مجھ کو عزیز اور محبوب ہے وہ کون ہے؟ کس کے بارے میں آپ صلی اللہ علیہ وسلم نے تین بار فرمایا تھا؟
جی میں غلط گیس نہیں کرنا چاہتی، اگر آپ
لوگوں میں مہاجرین اور انصار، تو ابھی جو ہم فضائل پڑھے ہیں وہ کس کے بارے میں پڑھے ہیں؟ مہاجرین کے بارے میں پڑھے ہیں یا انصار کے بارے میں؟ تو پھر اسی کے ہوگا نا متعلق۔
اچھا، مدینہ منورہ، مدینہ کے لوگوں میں، رائٹ؟
جی، تو انصار کے لیے،
انصار جو، جی 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 جی
ٹھیک ہے، الحمد للہ۔ انصار کے لیے رسول اللہ صلی اللہ علیہ وسلم نے بار یہ فرمایا تھا کہ سب سے زیادہ تم مجھے لوگوں میں عزیز ہو اور محبت رسول اللہ صلی اللہ علیہ وسلم ان سے محبوب ہونے چاہیں گے۔ ٹھیک ہے
جی۔
اور ایک اور، اچھا آپ نے، مجھے لگ رہا ہے کہ سب کی اتنی تیاری نہیں ہے، تو آپ تھوڑا سا دیکھیں۔
نہیں، میں نے تیاری جی بر وصلہ سے ایکچولی کی تھی، جو لاسٹ لیکچر سے، تو یہ مجھے بالکل خیال نہیں رہا کہ یہاں سے کرنی تھی۔
اچھا ٹھیک ہے، یہ 1628 حدیث سے تھا نا آج ہمارا لیسن۔ تو ٹھیک ہے، رسول اللہ صلی اللہ علیہ وسلم نے ایک اور موقع پہ بھی فرمایا تھا، جب ایک جیسے انس رضی اللہ عنہ نے بتایا کہ ایک شادی سے آ رہے تھے بچے اور عورت، تو رسول اللہ صلی اللہ علیہ وسلم نے ان کو بھی ان کے احترام میں اٹھ کھڑے ہوئے تھے اور ان کو بھی دو بار یہی فرمایا تھا کہ جس کے ذات، جس ذات کی قسم جس کے ہاتھ میں میری جان ہے، انصار جو ہیں رسول اللہ صلی اللہ علیہ وسلم کے بارے انہوں نے فرمایا تھا کہ مجھے آپ بہت ہی زیادہ عزیز ہیں نا، ان کو بھی فرمایا تھا۔ اور ایک جگہ یہ بھی فرمایا تھا کہ الانصار قرشی وعیبتی، کہ انصار ہمارے، میرے جسم اور جان ہیں، یعنی مجھ سے ہیں۔ ٹھیک ہے، تو یہ ہے۔ آپ مجھے تھوڑا سا بتا دیں، اگر آپ حدیث 1632 دیکھ لیں، کیونکہ اب اتنا شاید آپ کو بھول رہا ہے، تو آپ देख लें 1632 हदीस में कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने क्या वसीयत की थी कि अंसार के बारे में, हमें क्या वसीयत की थी हम सबको और जो बाहम से पहले लोग गुजरे हैं।
मेरे पास है तो नहीं वैसे, लेकिन आप किसी और से पूछ लें तो शायद मुझे इसका जवाब ना समझ में आए, क्योंकि एक्चुअली मेरे पास बुक भी नहीं है सामने। आई एम सॉरी,
कोई बात नहीं, जज़ाक जी। सिस्टर इरम, आप बता दें क्या वसीयत की थी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने।
अस्सलाम वालेकुम रहमतुल्लाहि वबरकातुहू।
वालेकुम सलाम रहमतुल्लाह।
जी सवाल रिपीट करेंगे सॉरी सिस्टर मरियम।
रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने अंसार के बारे में क्या वसीयत की थी।
जी उनके बारे में ये था कि जैसे टाइम गुजरता जाएगा अंसार कम होते जाएंगे, और फिर वही बात है वक्त के साथ साथ लोगों का ईमान कम होता जाएगा, तो इसलिए फिर उसकी फिक्र करनी है।
जी अल्हम्दुलिल्लाह, जैसे वक्त आगे जाता जाएगा तो अंसार के लोग कम होते जाएंगे, और बाकी जो इस्लाम में इस्लाम फैलने लगेगा तो लोग ज्यादा हो जाएंगे, अंसार कम हो जाएंगे, तो उनके जो नेकोकार हैं उनके अच्छाई को कबूल कर लेना, और उनसे अगर कोई कमी हो जाए ना तो वो दरगुजर फरमा देना, माफ फरमा देना। जैसे अभी भी देखें अगर किसी सहाबा के बारे में हमें पता चलता है कि कोई किसी से कोई कमी हुई या किसी और सहाबा से उनकी आपस में कोई लग्जिश हो गई थी, जैसे माविया रदी अल्लाह के बारे में आता है, तो वो ठीक है हम उसमें उनकी बातें ना करें, हम बस उसको दरगुजर फरमाएं, ठीक है। तो हम इस तरह की कोई भी बातें ना करें। और आप मुझे ये बता दें कि सहाबा के बारे में क्या है, अगर कोई सहाबा के बारे में बात करता है तो उसके बारे में क्या आया है, क्या ये सही है, कर सकते हैं?
नहीं, बिल्कुल भी नहीं करना चाहिए, क्योंकि वही बात है कि वो अपने जमाने के बेहतरीन मुसलमान थे और हमारे लिए रोल मॉडल हैं, तो इंसान है, गलतियां हो भी, तो जैसे आपने कहा कि अभी हदीस से भी मिलता है कि दरगुजर करना चाहिए, उनकी अच्छी बातों को हमें याद करके उनसे सीखना चाहिए।
जी अल्हम्दुलिल्लाह, और हमें सहाबा के बारे में कोई बात कर नहीं सकते क्योंकि उनको बुरा कहना हराम है, ठीक है, ये हराम है, ये हुरमत में आता है। तो किसी सहाबा के बारे में जरा भी कोई उनकी कमी निकालना, कोताहियां निकालना और इस तरह की बातें करने से पहले ये सोचना चाहिए कि ये हुरमत में है, हराम है इसका। और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की वो हदीस भी कि मेरे असहाब को बुरा भला मत कहो, उनके ओहद पहाड़ के बराबर भी अगर कोई सोना देगा तो उनके जो एक मुद या आधा मुद के बराबर भी अगर कोई उन्होंने सदका किया था वो उसकी इक्वलेंट नहीं है कि किसी ने अगर ओहद के पहाड़ के बराबर भी सोना सदका किया। तो हमें सहाबा के बारे में बहुत रिस्पेक्ट करनी चाहिए। ठीक है, अल्हम्दुलिल्लाह, जज़ाकअल्लाह खैर। आप मुझे बता दें सिस्टर नफीसा।
वालेकुम
सलाम रहमतुल्लाह। जी सूरह आले इमरान की जो 122 आयत है जिसमें आया है ना, इज़हम्मत तौइफतानी मिनकुम अन तफशला, जो दो कबीलों के बारे में आया है, तो वो कौन से कबीले हैं, किनके कबीले में आया है कि जो सुस्ती और काहिली से मतलब पीछे जंग से फिरने लगे थे उनके?
वो जंगे संदक के बारे में था ना, कि वो जब दो कबीले जो थे वो पीछे हटने लगे थे तो अल्लाह ताला ने उनके दिलों में वो डाल दी थी कि मतलब उनके दिल मजबूत कर दिए थे ना।
ओहद, ओहद
ना? जी सॉरी, जंगे ओहद में। हाँ जी, जंगे ओहद में।
ये तो कौन से कबीले थे?
ये थे, एक मिनट, मुझे याद नहीं आ रहा कौन से दो कबीले थे।
बनी हासा और बनी मुस्लिमा थे, ठीक है। तो आप ये बताएं, जाबिर रजी अल्लाह अन्हो ने इनके इस आयत के बारे में, वो भी इन्हीं कबीले से ताल्लुक रखे थे ना, तो उन्होंने तो इस बात को पसंद फरमाया कि ये आयत नाजिल हुई, बल्कि इसमें तो थोड़ा सा ये दिखाया जा रहा है कि उन्होंने सुस्ती की, काहिली की, तो फिर आप वो क्यों
ये कि अल्लाह ताला ने वो आयत नाजिल कर दी थी और वो उनको बहुत अच्छी लगी क्योंकि वो उनके बारे में ही नाजिल हुई थी, तो वो अल्लाह ताला ने फरमाया था कि मैं इन दोनों जमातों का मददगार था, तो उनको ये आयत बहुत अच्छी लगी कि ये नाजिल हुई, इसलिए ना,
क्योंकि तो
रही थी लेकिन पीछे हटने लगी थी, लेकिन अल्लाह ताला ने उनके दिल जमा दिए तो वो वहीं पर फिर उनके खिलाफ लड़ी और हजरत सल्लल्लाहु अलैहि वसल्लम का उन्होंने साथ दिया। तो ये बहुत बड़ा शर्फ उनको हासिल हुआ कि अल्लाह ताला ने सूरह आल इमरान में इन लोगों के मुतालिक ये आयत नाजिल फरमाई ना।
जी ठीक है अल्हम्दुलिल्लाह। तो जितना मैंने आपको पढ़ा है कि दो जो जमाते हैं वो जब हिम्मत हार गईं या वो जब घबरा गईं तुम में से और फिर वो पीछे हटने लगी या उम्मीद खो गई अंतबशला, तो इसमें तो इतना सा मैंने बताया ना, उसके आगे भी हमने देखना है। वल्लाहु वलीयुहुमा, ये बात आपने बतानी है ना कि आगे
जी अल्लाह ताला ने कहा कि मैं तुम्हारा मददगार हूँ ना, इसलिए अल्लाह ताला ने यह नाजिल फरमाई थी ना कि मैं तुम्हारा मददगार हूँ और तुम्हारा दोस्त हूँ जो, तो इसलिए फिर वो जम गए थे वहाँ पर ना।
जी सुभान अल्लाह, ये तो बहुत ही बड़ी बात है कि अल्लाह सुभान व तआला किसी को अपना मददगार और दोस्त और अपना प्रोटेक्टर बनाए, तो ये तो बहुत बड़ी बात है। तो वो यही
बहुत बड़ी ना अंसार की ना,
कि मोमिनीन का जो तवक्कुल है वो अल्लाह पे ही होना चाहिए। अल्हम्दुलिल्लाह बहुत बड़ी बात है अल्हम्दुलिल्लाह, तो इस पे वो खुश होते थे।
ये फजीलत है अंसार की ना कि अल्लाह ताला ने उनको कहा अल्लाह वलीयुहुमा।
जी अल्हम्दुलिल्लाह। और अंसार की जैसे आपने बात की, तो अंसार की आप बताएं रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने उनके लिए क्या दुआ फरमाई है अंसार के बाद?
अल्लाह ताला वो हजरत सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था कि या अल्लाह इनकी मगफरत फरमाना और इनके बच्चे औलाद की भी मगफरत फरमाना।
जी अल्हम्दुलिल्लाह जज़ाकल्लाहु खैर। अल्लाहुम्मा अग़फिर लिल अंसार वली अबनाइल अंसार, कितनी प्यारी दुआ है अल्हम्दुलिल्लाह। तो फिर इसी अहदीस में जो जिक्र हो रहा है हर्रा का मकाम का, उसका आप थोड़ा सा बताएं कि वो क्या
ये था कि जब यजीद बिन क्या नाम है उमैया ना उनके वालिद का, तो वो जब उन्होंने खलीफा बने तो फिर मदीना के लोगों ने उनको नई खलीफा माना, तो उन्होंने अपने अंसार ने अपना और जो है महाजरीन ने अपने अपने खलीफा चुन लिए थे। तो फिर यजीद ने वहाँ पर एक बहुत बड़ी जमात भेजी उनके मदीना के पास, तो हुर्रा के मकाम पे फिर वहाँ जंग हुई। और क्योंकि उन्होंने कहा या तो मुझसे यानी कि उनको मान लो खलीफा बैत कर लो, अदरवाइज उन्होंने फिर जंग की और बहुत सारे जो सहाबा थे वो शहीद हो गए वहाँ पर।
सही है, तो ऐसा हुआ था जब यजीद बिन मुआविया ने मुस्लिम इब्ने उकबा अल-मुज़्ज़ी को अपना लीडर बनाकर भेजा था और फिर इस तरह शहीद हुए। तो अनस बिन मालिक जो थे वो भी अंसार से थे और वो बसरा में थे, और उनको बहुत ज्यादा इस बात का जब सुना था इन कितनी शहादतों का तो वो बहुत गमगीन हुए थे। उस पर हजरत ज़ैद बिन अरकम ने इनको ये इत्तला दी थी कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने ये दुआ की और उनको इस तरह तसल्ली दी ना। ठीक है, और आप मुझे बताएं कि अंसार की किन घरानों के बारे में रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था खैरुद्दूर?
जी खैरुद्दूर वो थी, एक तो बनू नजार का घराना था, वो आपकी वालदा का था, और एक मेरा ख्याल है अब्दुल बनू अब्दुल शहल का था खानदान।
जी
खाना था जी बनू अब्दुल अशल का। जी इन दो घराने के बारे में अल्लाह ताला हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया था कि ये बेहतरीन घराने हैं ना।
और बनू अल हारिस बिन खज़रज बनू सादा इनके बारे में भी फिर फरमाया इनके बाद बनू नजार के बाद। अल्हम्दुलिल्लाह बारकल्लाह फी जज़ाकल्लाह खैर। जी इंशाल्लाह सिस्टर नाहिद सदीकी।
अस्सलाम वालेकुम वरहमतुल्लाहि वबरकातुहु।
वालेकुम सलाम वरहमतुल्लाहि वबरकातुहु। आप मुझे बताएं कि जरीर बिन अब्दुल्ला बजली जो थे सहाबा, वो हजरत अनस की रजी अल्लाह अन्हु की बहुत ज्यादा खिदमत करते थे, बल्कि हजरत अनस तो उनसे छोटे थे उम्र में, तो क्या वजह क्या उन्होंने बताई, क्या वजह है
बताइए कि मैंने हमेशा अंसार को रसूल अल्लाह की खिदमत करते देखा, जब भी मुझे उनमें कोई इंसान मिलता तो मैं भी उनकी ताज़ीम करता हूँ, उनकी खिदमत करने की कोशिश करता हूँ, इसलिए उनकी खिदमत किया करते थे।
जी अल्हम्दुलिल्लाह। اس لیے وہ ان کی خدمت کرتے تھے اور ریسپیکٹ
کرتے تھے. وہ لوگ رسول اللہ کی خدمت کرتے تھے, اس کی وجہ سے وہ لوگ حالانکہ چھوٹے ہونے کے باوجود بھی وہ ان کی خدمت کرتے تھے.
تو ویسے ہمیں اس سے کیا پتا چلتا ہے, اگر ہم سے کوئی چھوٹا ہو تو پھر ہم اس کی عزت کریں, ریسپیکٹ کریں, ہمیں اس سے کیا
ہمیں کرنا چاہیے؟ چھوٹوں کی ریسپیکٹ کرنا چاہیے. اللہ کے رسول صلی اللہ علیہ وسلم ہمیشہ چھوٹوں کو بھی عزت دیا کرتے تھے, ان سے محبت کیا کرتے تھے, اور ہمیں بھی چاہیے کہ ہم جیسے چھوٹوں کی عزت کریں, ان کو سلام آگے بڑھ کے کر لیں, اگر وہ نہ کریں تو آپ خود بیٹھ کے سلام کر لیں.
جی بارک اللہ فیک. دیکھیں کوئی بھی اگر چھوٹا ہے اس کی ریسپیکٹ تو ہمیں ہر چھوٹے کی کرنی ہی ہے, لیکن کچھ ایسے بھی ہوتے ہیں اگر ان کی کوئی فضیلت ہے تب بھی ہم دیکھیں کہ کوئی علم میں, کوئی کسی چیز میں زیادہ ہے تو ہم اس کی ریسپیکٹ کریں. کچھ کہتے ہیں کیوں ہم اس کی ریسپیکٹ کریں, تو ہم سب کو یہ سیکھنا ہے کہ ایک دوسرے کی چھوٹے کی ریسپیکٹ کرنی ہے, اور یہاں سے ہمیں پتہ چلتا ہے کہ وہ ایک چھوٹے صحابی کی بھی کر رہے ہیں. آپ مجھے بتائیں جریر بن عبداللہ کا آپ کو تھوڑا سا یاد ہے, ہم نے سیرہ میں بھی پڑھا تھا, کون سے صحابی تھے؟
ہاں مجھے تھوڑا سا میں بھول گئی ہوں, مجھے یاد نہیں تھا لیکن پڑھا تھا.
جو وفود آئے تھے
جی
نو ہجری میں وفود آئے تھے, ان میں آئے تھے جریر بن عبداللہ,
تو بڑے خوبصورت بہت ہی حسین تھے رسول اللہ, اس سے زیادہ حسین کوئی نہیں تھا یوسف علیہ السلام کے بعد, یہ وہی صحابی تھے
رسول اللہ کو بہت سے قبیلے سے, اور انہوں نے بت توڑے تھے نا ان کے
سارے. ہاں انہوں نے کہا تھا جا کے سارے بت توڑے, سب یاد آیا تھوڑا سا سارے بت, مجھے کون ٹھنڈک دے گا بتوں سے, تو انہوں نے جا کے بتوں کو توڑا تھا.
رسول اللہ صلی اللہ علیہ وسلم نے دعا کی تھی کئی بار,
اور رسول اللہ صلی اللہ علیہ وسلم نے بنو غفار اور بنو قبیلہ اسلم اور قبیلہ غفار کی بھی مغفرت فرمائی تھی.
جی ماشاء اللہ. آپ مجھے بھی بتائیں کہ قبیلہ غفار اور قبیلہ اسلم جو ہے اس کے لیے آپ صلی اللہ علیہ وسلم نے ممبر پر کھڑے ہو کر ممبر پر کیا فرمایا تھا ان کے لیے, ان قبیلوں کے لیے؟ غفار اور
قبیلہ اسلم کو اللہ تعالیٰ نے کہا سلامت رکھے اور قبیلہ غفار کی مغفرت فرما دے, یہ دعا کری تھی.
جی الحمدللہ. تو کتنی سبحان اللہ, کتنا پیارا دعا کا ایک انداز ہے نا, کہ کسی کے نام کی مناسبت سے بھی اس کو دعا دی جاتی ہے, کوئی حادی ہے تو ہم بھی اس کو یہ دعا دیتے ہیں کہ اللہ سبحانہ تعالیٰ میں دوسرے کو ہدایت دینے والا, سیدھا راستہ دکھانے والا بنا دے. کوئی دعائی ہے تو اللہ تعالیٰ تو دعائی دی,
سلامت ہو گیا اور غفار سے مغفرت سے ہو گیا غفار, اللہ تعالیٰ نے مغفرت کی دعا کرا.
ہم بھی اس طرح کسی کے نام کی بھی مناسبت سے کتنی پیاری دعائیں دے سکتے ہیں نا. ٹھیک ہے, جیسے میں کہہ رہی ہوں کسی کا نام دعائی ہے تو ہم اس کو کہتے ہیں اللہ سبحانہ تعالیٰ تمہیں دعائی دین بنائے, تو ہمیں بھی اس سے یہ احادیث سے ملتا ہے الحمد للہ. اور
رحم کرے
جی, اسیہ قبیلہ بتائیں وہ کون تھے,
کون سے والے قبیلے؟
اسیہ
جو تھے وہ رسول اللہ کی اور اللہ کے رسول کی نافرمانی کی تھی, اسیہ سے
پڑھا تھا انہوں نے ایک شہید کیا تھا بہت سارے مسلمانوں کو, یاد ہے آپ کو؟ یہ وہی
جی جی, جب وہ لوگ گئے تھے جب رسول اللہ نے بہت سے حفاظ بھیجے تھے ان کو سکھانے کے لیے, تعلیم دینے کے لیے, وہ والے قبیلے کی بات کریں
ہونا کا. ٹھیک ہے الحمد للہ. اور ایک اور اب قبیلوں کی بات ہے تو میں آپ سے چاہ رہی ہوں آپ قبیلے کا ذرا بتا دیں کہ کن قبیلوں کو رسول اللہ صلی اللہ علیہ وسلم نے اپنا موالی خیر خواہ فرمایا تھا.
اچھا, رسول اللہ صلی اللہ علیہ وسلم نے غفار, قریشی, انصار, جہینیا, مدینہ, یہ تو میں دیکھ کے بتا رہی ہوں, اسلم, شاشیہ, غفار, تھا کوئی لوگ میرے خواہ ہیں
تو ویسے قریش, انصار, غفار, اسلم تو آپ کو یاد ہی ہے, جہینہ, مدینہ اور اشجع ہیں.
قریش, انصار اور یہ سب یاد ہے, یہ دو مشکل نام ہیں, جہینیا اور مدینہ, اشجع, یہ سب تین نام یاد ہیں میرے خیر خواہ. اللہ بھی اور اس کے رسول کی حمایتی ہے, اللہ اور رسول کے سوا کوئی حمایتی نہیں.
جی الحمدللہ. اور اسلم اور غفار کے بارے اور یہ جو چار ہیں مزینہ, جوہینہ, ان کے بارے میں رسول اللہ صلی اللہ علیہ وسلم نے ایک اور بھی بات فرمائی تھی, جب ایک صحابی آئے تھے اقرا بن حابس غالباً, انہوں نے رسول اللہ صلی اللہ علیہ وسلم سے فرمایا تھا کہ یہ جو ہیں تو حاجیوں کا سامان چرایا کرتے تھے, تو آپ ان سے بیعت کر رہے ہیں, تو پھر آپ صلی اللہ علیہ وسلم نے ان کے بارے میں ایک بات فرمائی تھی, وہ کیا تھی؟
قبیلہ اسد, تمیم, حوازن اور غطفان سے بہتر ہوں گے, یعنی اسد, حوازن, تین قبیلہ غطفان لوگوں سے بہتر ہوں گے, یہ فرمایا.
احسنت, بارک اللہ فی, ماشاءاللہ بہت اچھا آپ کو یاد ہے.
याद भी थोड़ा देख लिया, थोड़ा याद कर, थोड़ा याद भी थोड़ा ध्यान पे आता है, फिर दिमाग से स्लिप हो जाता है।
मेरा असद और गतफान से बेहतर है ना, ये
और ये भी गतफान लोगों से, ये तीन बेहतर, ये लोग बेहतर है गतफान से
जी। और क़यामत के दिन भी बेहतर होंगे, क्योंकि देखिए ये पहले इस्लाम ले आए थे, जैसे बनू तमीम के थोड़ा लेट हुए और ये पहले इस्लाम ले आए, तो अल्हम्दुलिल्लाह इस वजह से। जज़ाकअल्लाह खैर, अल्हम्दुलिल्लाह।
तस्कीरा, अल्लाह मुझे माफ़ कर दे, मैंने थोड़ा बहुत देखा भी है, थोड़ा बहुत देख के पढ़ा है, थोड़ा मुझे याद है, थोड़ा देख के पढ़ा है,
कोई मसला नहीं, अल्हम्दुलिल्लाह। जज़ाकअल्लाह खैर जी। सिस्टर नसरीन
जी, अस्सलाम वालेकुम रहमतुल्लाह वबरकातुह।
जी
जी, अस्सलाम वालेकुम रहमतुल्लाहि
वबरकातुह। वालेकुम अस्सलाम रहमतुल्लाहि वबरकातुह। जी आप मुझे बताएंगे खियारुन नास कौन लोग हैं, जो बेहतरीन लोग हैं वो कौन लोग हैं?
जी जी, जी मैं इसकी आपसे थोड़ी सी वजाहत भी चाहूंगी। उन्होंने बताया था जो ये बेहतर लोग हैं ना, ये इनको आप सोने की कान की तरह पाओगे ना, जो जाहिलियत के जमाने में भी अच्छे थे, बहादुर थे, और वही फिर इस्लाम लाने के बाद भी हुए, और ये सरदारी और हुकूमत के लायक हैं, और हुकूमत और सरदारी को नापसंद करते हो आदमियों में से सबसे बुरा उनको पाओगे, जो दो रुखा होगा ना। तो मैं इतनी तो मुझे समझ आई है, लेकिन मुझे ये समझन था कि ये जो है ना, ये हुकूमत और सरदारी को नापसंद करते होंगे, तो यानी मतलब ये है कि ओदा मांगे ना, वो बात वाली, वो वाली बात है
जी। बहुत से देखे ऐसे कुछ मैं जानती हूँ जिनको बड़े बड़े ओहदे मिल गए, लेकिन वो असल में बात ये कि हकदार कौन है। आप पहले ये देखें कि हकदार कौन है। जैसे आपने एक बात तो ठीक की कि जो मांगे ना खुद से वो हकदार नहीं है, ठीक है। अगर कोई इस तरह की चीज मांगता है वजारत और हुकूमत, तो वो हकदार इसका नहीं है। ऐसे लोग इन ओहदों से भागते हैं, बहुत बड़े अक्सर मैंने कुछ देखे, जैसे आलिम और बहुत से ऐसे लोग जिनसे मेरा भी ताल्लुक है और गुजरा, कि वो इन चीजों से भागते हैं कि हमें कोई ओहदा मिल जाए या हमें कोई लीडरशिप मिल जाए कहीं भी किसी भी महकमे में। वैसे तो ये खिलाफत और हुकूमत और इसकी बात हो रही है, तो उसमें भी और किसी चीज में भी जो इंसान खुद चाहत रखता है उसको नहीं मिलती हो, जो इस चीज से भागता है वही असल में हकदार होता है, क्योंकि वो समझता है कि बहुत बड़ी रिस्पॉन्सिबिलिटी है, वो इस चीज को जानता है कि ये कोई आसान काम नहीं, इसकी पूछ भी बड़ी है ना। तो आपने इस बात को सही अल्हम्दुलिल्लाह समझाया।
अच्छा ठीक है, जज़ाकअल्लाह खैर कसीरा। मैंने इस पे निशान लगाया था कि मैं उस्तादा से ये तफ़सील पूछूंगी,
रखेगा वो उसका हकदार नहीं है, ये ऐसी चीज है कि उसकी चाहत तो वही रखता है जो उसका हकदार नहीं, जो उसकी समझता नहीं है कितनी बड़ी रिस्पॉन्सिबिलिटी है।
मेरा ख्याल है कोई इमाम हनीफा या कोई काजी मुकर्रर करना चाहते थे, वही नहीं लेना चाहते थे ना, हालांकि वो कर सकते थे लेकिन उन्होंने इनकार किया, ऐसी बात है ना। ठीक है, मैं समझ गई हूँ, जज़ाकअल्लाह
अल्लाह। और माशाल्लाह दूसरा भी आपने पहला जवाब भी दे दिया। और ये जो ज़ल वजहैन की आपने बात की है, जो शर उन्नास है, बदतरीन लोग जो दोगले हैं, उसके बारे में आप बता रही थी।
ये मुनाफ़त करने वाले, यानी एक तरफ एक बात करना दूसरी तरफ दूसरे बात करना ना, तो ये मुनाफ़त वाले जो मुनाफिक लोग है ना, तो ये मतलब ये अच्छे लोग नहीं है ना
जी। और फिर फसाद फैलाना ना, इधर की बात इधर, कभी उधर, मिडिल जो मिडिल में रहते हैं, इधर की बात उधर कर देना, तो ये सब हैं। आप एक और मुझे बताएं, बनू तमीम के फजाइल, बनू तमीम के क्या फजाइल हैं? और अबू हुरैरा रज़ी अल्लाह अन्हु ने फरमाया था कि मैं सबसे ज्यादा इनसे मोहब्बत करता हूँ उनकी तीन वजहों से, तीन उनके जो फजाइल रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने बताए थे, क्या थे वो बनू तमीम के?
बनू तमीम की जी, बनू तमीम का मैंने पढ़ी तो थी, लेकिन मुझे अभी मेरे ज़हन में नहीं आ रहा।
उन अहादीस में होगा बनू तमीम का जिक्र। आप
अच्छा ठीक है ठीक है। अच्छा ये इससे पहले वाली थी, वो मैं इसी पे लगी हुई थी, तो उन्होंने कहा था कि मैंने हमेशा मोहब्बत की है ना, ये मैं थोड़ा देख के बता रही हूँ, रसूल सल्लम ने उनके बारे में, ये लोग दिजाल के मुकाबले में मेरी उम्मत में सबसे ज्यादा मुखालिफ साबित होंगे, एक खूबी है। फिर ये है कि जब इनकी ज़कात वसूल होकर आई तो उन्होंने कहा कि हज़रत सल्लम ने फरमाया कि हमारी कौम की ज़कात है। और दूसरा तीसरा ये बताया था कि एक औरत कैद होकर आई तो हज़रत सल्लल्लाहु अलैहि वसल्लम ने, हज़रत आयशा पास थी, तो उनको कहा किसे आज़ाद कर दो, ये हज़रत इस्माइल की औलाद में से, यानी खुद को उसमें शामिल समझा।
جی احسنتی بارک اللہ فی، ماشاءاللہ بہت اچھا آپ نے بتایا ہے. اپنی طرف رسول اللہ صلی اللہ علیہ وسلم نے نسبت کی تھی جب زکوٰۃ کا مال آیا تھا اور دجال کے مقابلے میں سب سے زیادہ سخت، اور پھر عورت کو آزاد کر دو. ٹھیک ہے الحمدللہ، جزاک اللہ خیر. جی سسٹر راحت.
جی السلام علیکم ورحمۃ اللہ.
جی وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. جی آپ مجھے بتائیں کہ جب طفیل بن عامر الطوسی آئے تھے رسول اللہ صلی اللہ علیہ وسلم کے پاس، ایک کمپلین کر رہے تھے کہ ان کے لوگ نہیں آ رہے اسلام کی طرف، سرکش ہو رہے ہیں، تو آپ بدعا کریں، تو رسول اللہ صلی اللہ علیہ وسلم نے ان کے بارے میں پھر کیا کیا؟ سب لوگ کہہ رہے تھے اب تو برباد ہو جائیں گے یہ لوگ، تو آپ صلی اللہ علیہ وسلم کا کیا تھا ریاکشن؟
انہوں نے قبیلہ دوست کے ابو ہریرہ نے کہا تھا نا کہ ان کے لیے بد دعا کر دو، لیکن حضور صلی اللہ علیہ وسلم نے ہدایت کی دعا فرمائی تھی، بد دعا کی کبھی کسی قبیلے کے لیے دعا نہیں کی تھی.
جی طفیل بن عامر نے فرمایا،
طفیل بن عامر نے. جی
جی ابو ہریرہ بھی الدوسی تھے. ٹھیک ہے
الدوسی قبیلے سے تھے ابو ہریرہ، اور طفیل بن عمرو جو تھے وہ دوسرے صحابی تھے.
عمر عامر ہیں یہ، ویسے تو یہ ماشاء اللہ. تو دیکھیں آپ سے نے اور میں نے اس سے کیا سبق سیکھا، ہم سب کو کیا سبق ملتا؟
یہ ہے کہ ہمیں کسی، جب چاہے مسلمان ہو یا غیر مسلم ہو، تو اس کے لیے ایک تو میں کہوں گی کہ کسی کے لیے بد دعا نہیں کرنی چاہیے، ہمیشہ ہدایت کی دعا کرنی چاہیے. اور اگر جو حسن سلوک بھی کرے اور ظالم بھی ہو، تو اس کے لیے بھی نہیں کرنی چاہیے. آگے وہ سارے ذکر آئیں گے ان شاء اللہ تعالیٰ. ہمیشہ اس کے لیے، سب کے لیے ہدایت کی دعا کرنی چاہیے، کیونکہ کوئی پتہ نہیں اللہ سبحانہ تعالیٰ کب کس وقت اس کو ہدایت دے دے اور پلٹ آئے.
الحمدللہ بارک اللہ فی، ہم سب دعا کریں، چاہے کتنا بھی انسان عاجز آ رہا ہے، لیکن بد دعا نہیں کرنی چاہیے، برے الفاظ. اور ہم اپنے بہت افسوس سے کہنا پڑتا ہے کہ اپنے گھر والوں کے، بچوں کے، رشتہ داروں کے لیے ایسے ہوتے ہیں، تو کہاں کسی نان مسلم کی بات ہے. تو پہلے
لیکن وہ سسٹر پتہ کیا ہوتا ہے کہ وہ جب علم کی کمی ہوتی ہے نا، تو پھر بڑے بھی ہوں، جب غصہ ہو یا گھریلو حالات ایسے خراب ہوں، تو وہ علم کی کمی کی وجہ سے، کیونکہ پیار نہیں ہوتا، علم نہیں ہوتا، تو اگر وہ بھی سمجھا دیا جائے نا، جیسے آج کل کے دور میں گھروں کی میں بات، جیسے آپ نے کہا کہ خاندانوں میں یا بچوں میں ایسے، تو وہ اس لیے ہو جاتا ہے. ان بیچاروں کا بھی قصور نہیں ہوتا، کیونکہ علم نہیں ہوتا اور پھر پیار نہیں ملتا، اس وجہ سے ہوتا ہے.
صحیح ہے. اور آپ مجھے بتائیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے قریش کی عورتوں کے، جو دوسری عرب کی عورتیں، ان پر فضیلت کیا بتائی؟
ان کی یہ تھی، ان کی فضیلت یہ بتائی تھی کہ سب جو ہے بہترین قریش کی عورتیں ہیں. یہ نہیں ہے کہ حضرت جسونی، مطلب حضرت مریم علیہ السلام ہیں، سبھی عورتوں کے بارے میں انہوں نے بتایا تھا کہ.
تو دوسری عرب پر کی عورتوں پر قریش کی عورتوں کی کیا فضیلت ہے، جو تین بتائیں فضیلتیں؟
وہ یہ ہے، ایک تو وہ بھی انہی دونوں بہترین عورتوں میں سے، کیونکہ وہ اپنی ارا سب سے زیادہ حفاظت کرنے والی ہیں، اور سب سے زیادہ شفقت و محبت کرنے والی ہیں. اور پھر تھرڈ ون جو ہے حضرت مریم جو ہے، وہ یہ نہیں ہے کہ وہ صرف وہی قریش کی عورتوں میں سے اور سواری میں بیٹھتی تھی، نہیں، ان کا یہ مقصد نہیں تھا. جیسے اونلی کے مطلب
تمام جتنی بھی انسانی، جی، لیکن جو قریش کی عورتوں کی، دوسرے عرب کی عورتوں پر یہی فضیلت ہے کہ ان کو سواری، جیسے اونٹ کی سواری بھی کر لیتی تھی، اور اپنے بچوں پر انتہائی شفیق، محبت،
شفقت کرنے والے،
شوہر کے مال اور گھر کی نگران اور ان کی حفاظت کرنے والی. تو ہم دیکھیں کہ رسول اللہ صلی اللہ علیہ وسلم نے ان کی یہ فضیلت بیان کی ہے، ان عورتوں کی. تو ہم میں بھی یہ ہیں کیا؟ ہم میں بھی ہیں کوالٹیز، ہم میں بھی یہ ہیں کہ بچوں پر انتہائی شفیق اور انتہائی محبت کرنے والی. سب سے زیادہ غصہ بچوں پر ہی آتا ہے، تو ہم یہ
سب سے پہلی درجہ ماں کی ہے، ماں کی گود ہے بچوں کے. جب بچی ہوگی، ان کو علم ہوگا، تو ان شاء اللہ تعالیٰ اللہ ہم سب پہ رحم کرے اور سارے اعمال ہمارے بھی اچھے کریں، جو ہماری درسگاہیں اچھی ہو جائیں.
جی جزاک اللہ خیر. اور سسٹر راحت آپ ایک اور بتا دیں، لا حلف فی الاسلام، کہ اسلام میں جو حلف ہے، اسلام کے بعد جو جاہلیت میں کرتے تھے وہ اب نہیں ہے، وہ کیا آپ نے سمجھا اس سے، جو قسمیں اور جو کانٹریکٹس ہوتے تھے اسلام کے بعد
میں، وہ نہیں ہے. کیا؟ کیونکہ وہ جہالت تھی نا، اس لیے نہیں ہے، کیونکہ عہدوں پہ مان نہیں تھا.
جی ठीक है, सही है कि जो जाहिलियत के ऐदो पैमान थे ना वो इस्लाम के बाद अब खत्म हो गए, जैसे वो कबीले
माहदे जो है वो जरूरी कर देते थे, लेकिन जो इंसार और कुरैश के दरमियान अहद पैमान कराया जाता था वो महज एक इंतकाली मरखला होता था जहालत के जमाने में। तो इससे बेहतर है कि शरीयत इस्लामी तावन की तरफ तवज्जो दी जाए, जो उस नाफज की गई है उन्हीं पे अमल किया जाए।
अल्हम्दुलिल्लाह, बारकल्लाहु फी, जज़ाकल्लाहु खैर। जी, तो जो ला हिल्फा फिल इस्लाम है इसका यही है कि जो जाहिलियत में जो वादी और अहद पैमान थे वो अब इस्लाम में नहीं है, जैसे उस तरह उस वक्त के कस्टम्स में होता था, कस्में कॉन्ट्रैक्ट्स होती थी और आपस में कबीले अपनी हमायती बना लेते थे, वो खत्म हो गए क्योंकि इस्लाम में सभी भाई भाई हैं, सब एक दूसरे के लिए खैर ख्वाह हैं, कोई एक पार्टी दूसरे के लिए नहीं बल्कि सभी एक दूसरे के खैर ख्वाह एक जिस्म की तरह। अल्हम्दुलिल्लाह। सिस्टर राशिदा
जी, सलाम अलैकुम।
सहाबा कराम ताबईन तबा ताबईन की क्या फजीलतें हैं?
तबा ताबईन की फजीलत आप सल्लल्लाहु अलैहि वसल्लम फरमाए तो मेरे मेरे सबसे बेहतर जो लोग होंगे आप सल्लल्लाहु अलैहि वसल्लम से बेहतरीन होती, और ये कि जंगों में भी जब वो जंग भी होती थी तो लोग पूछा जाता था कोई है जो आप सल्लल्लाहु अलैहि वसल्लम का जमाना देख
जी। आपकी आवाज आपकी वॉइस ब्रेक हो रही है जी। सिस्टर राशिदा
अभी आई, अभी आवाज आई
जी। अल्हम्दुलिल्लाह, माशाल्लाह, बहुत अच्छा बताया आपने सिस्टर राशिदा कि इनकी बरकत की वजह से जंगों में फतह हुई और इनकी दुआ की वजह से कि वो जंगों में पूछते थे कि कोई है रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के वक्त में, जैसे सहाबा और उसके उसके बाद के जमाने में जिन्होंने सहाबा की कंपनी ली हो, ताबई या फिर तबा ताबई जिन्होंने ताबई की कंपनी में रहे, तो इन सब की दुआ से और पूछते थे वो, और फिर वो दुआ करते थे और इनकी बरकत से जंगों में फतह हुई। और जो आपने पहला बताया अल्हम्दुलिल्लाह कि सबसे बेहतर जमाना रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का, फिर उसके बाद जैसे सहाबा के साथ थे, फिर उसके बाद ताबई तबा ताबई, तीन जमानों का बताया ना अल्हम्दुलिल्लाह। सिस्टर शबनम
जी, अस्सलाम वालेकुम रहमतुल्लाहि वबरकातुहू।
वालेकुम अस्सलाम रहमतुल्लाहि वबरकातुहू। तो उसके बाद क्या फरमाया था रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने?
सॉरी, मैंने आगे का किया हुआ है जो है ना, ये किताबुल बिर्र वस्सला से मुझे बिल्कुल भी जहन में नहीं रहा कि मैं पीछे वाला, मैं समझी थी कंप्लीट हो गया, तो मैं आराम से इसके नोट्स बना लूंगी। तो
ठीक है, जज़ाकअल्लाह खैर, कोई मसला नहीं, मैं आपसे देखती हूँ कुछ और मैं पूछ
लूँगी।
जी सिस्टर शाह आदी। जी सिस्टर शाह आदी, आपकी मुझे आवाज नहीं आ रही, आपने शायद म्यूट किया हुआ है। जी सिस्टर शाह आदी, आपको मेरी आवाज आ रही है? आप अनम्यूट कीजिए। आपका कोई प्रॉब्लम है? आप दोबारा से प्लीज डायल इन कर लें। जी सिस्टर राशिदा, आपकी अब आवाज थोड़ी सी क्लियर हुई है? जी सिस्टर राशिदा, जी सिस्टर, और सिस्टर
निश्चित आवाज आ रही?
जी जी, अब आ रही है आपकी। जी आप अहले फारस के बारे में बता दें, अहले फारस के बारे में हदीस से क्या पता चलता है?
अहले फारस के बारे में कौन सी हदीस थी मुझे याद नहीं आ रही।
आखिरी आखिरी है, खत्म हो गया बस, फजाइल सहाबा आखिर की हदीस में अहले फारस के बारे में हमें क्या पता चलता है?
नहीं सिस्टर, मुझे नहीं पता, वो याद नहीं आ रहा असल में, मैंने पूरी अच्छी तरह से वाइस नहीं किया।
कोई बात जी, कोई बात नहीं। सिस्टर शकीला मसूद, आप बताएं अहले फारस के बारे में।
सिस्टर आई एम वेरी सॉरी कि मुझे भी बहुत अच्छी तरह से याद नहीं है.
अच्छा,
मैं कोशिश करती हूँ कि आपको मैं बता सकूँ.
जी आप कोशिश करें. अहले फारिस के बारे में आखिरी हदीस में से है
जिसमें ये है कि मैं इसको अब देख ही रही हूँ, मुझे जबानी तो नहीं याद है मगर
मन के बारे में कि अगर ईमान सुरैया सितारे पर भी पहुँच जाएगा तब भी ये वहाँ से लेकर आएंगे. इतनी उनकी
सुखान सलमान फारसी वहीं के थे तो इसलिए उनके बारे में मतलब उन्हीं की तरफ इशारा करके फरमाया था कि अगर ईमान वहाँ तक पहुँच जाएगा तो आप ले आएंगे, लोग ले आएंगे क्योंकि
इतना दूर है. सुभान अल्लाह, एक एक मिसाल है कि इतनी दूरी पर भी अगर ईमान हो तो वो उसको पा लेंगे. सुभान अल्लाह, और ईमान पाना बहुत बड़ी आप समझें कि ये खुशकिस्मती है इंसान की दुनिया और आखरा की. ईमान जिसको मिल गया उसको सब कुछ मिल गया, तो ईमान पा लेना कितना भी दूर हो. तो क्या इससे कोई एक शख्स मुराद है, जैसे कुछ कहते हैं इमाम अबू हनीफा हैं या कोई और इमाम इस तरह के, एक कोई शख्स इससे मुराद है?
कोई एक शख्स इससे मुराद नहीं है, मतलब जो भी ईमान हासिल करने की कोशिश करेगा और जितना इस्लाम को जानने की और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत पे अमल करेगा उसको जाहिर है उसे अल्लाह और उसके रसूल से इतनी मोहब्बत होगी और इतने इसके ईमान में इजाफा होगा क्योंकि ईमान जो है वो घटता बढ़ता रहता है अमल करने से.
जी ठीक है. और इससे कोई एक मुराद नहीं है, जैसे फारिस की बात आई ना, अहले फारिस, अहले फारिस है ना, तो आप देख लें कि उसमें इसमें ये है कि अमूमी बात है, अमूमी जितने भी इसमें बड़े बड़े मुहद्दिसीन, कोई एक मुहद्दिस या एक कोई आलिम की बात नहीं है फकीह की, इसमें बहुत सारे मुहद्दिसीन जो गुजरे हैं, जैसे बुखारा से थे इमाम बुखारी और मुस्लिम और नसाई, इमाम नसाई, ये सब जो है ना इन सब का ही समझे उधर से ताल्लुक है. तो अल्हम्दुलिल्लाह सबके बारे में अमूमी बात है. ठीक है, जज़ाकअल्लाह खैर. सिस्टर शहीन आप कह रही हैं, आपका अनम्यूटेड है लेकिन आपकी आवाज मुझे नहीं आ रही, तो आप दोबारा डायल इन कर लें. जी सिस्टर नसरीन, जी सिस्टर नसरीन आवाज आ रही है आपको मेरी?
जी मुझे,
जी सिस्टर नसरीन आपकी अल्हम्दुलिल्लाह. जी तो अब वो जो हमारी बात अभी मैं सिस्टर से दूसरी पूछ रही थी कि इन जमानों के बाद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया कि इन तीन जमानों के बाद कैसे लोग आएंगे?
जी ये जो सहाबे कराम
जमाना बेहतरीन जमाना, सहाबा का फिर ताबई, तबा ताबई, उसके बाद के जो लोग हैं.
जी तो इसके बाद यानी मतलब वो लोग जो होंगे तो मतलब वो मतलब खाइन होंगे और मतलब इतने वैर उन्होंने बताया था यानी इनकी तरह नहीं होंगे ना, और फिर वो जो होंगे वो चोर होंगे, दयानत नाम की कोई चीज उनमें नहीं होगी और वो झूठी गवाहियां देते फिरेंगे, नजरें मानेंगे और मोटापा आम होगा.
मोटापा आम होगा, सुस्ती काहली,
सुस्ती काहली की वजह से
मैं अपने आप को ना लगाना, बस खाना और सो जाना और बैठे रहना और यूजफुल कामों में लगाना जिससे सबकी भलाई हो, अपनी भी दुनिया और आखरा की. और दयानतदारी नहीं होगी जैसे आपने बताया, चोरी चोरी होगी आम और गवाहियां ना भी मांगो तब भी. तो हम सब इसमें चेक करें कि हम अल्लाहुम्मा ला तजअलना मिनहुम, हम इनमें से ना हो. लेकिन इस वजह से हदीस को एक दफा पहले भी डिस्कस किया था बहुत डिटेल में, तो बस अभी इतना ही रखते हैं क्योंकि हमारा टाइम भी हो गया इंशाल्लाह ताला. आप मुझे आखिरी हदीस का ये बता दें कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने लोगों की मिसाल किससे दी है?
जी लोगों की मिसाल उन्होंने ऊंटों से दी थी कि 100 ऊंटों में से एक भी सवारी के काबिल नहीं होता. तो इस तरह लोगों में भी से मतलब ढूंढने से अच्छे लोग मिलते हैं.
सुभान अल्लाह, जी तो सही कहा है आपने कि कितनी भी ऊंट वैसे ही अब तो खैर ऊंट को देखें, ऊंट मिल भी जाए तो उसमें अब सवारी के लिए सुभान अल्लाह 100 ऊंटों में भी कोई एक भी ऐसा काबिल नहीं है जो अच्छे अखलाक, अच्छी आदात का हो, علم والا ہو, ڈھونڈنے سے ہی ملتے ہیں, بہت مشکل ہے نا. تو اگر کوئی سواری کے لیے کتنے اونٹوں کو بھی ڈھونڈے اور اس کو اتنی مشکل سے ایک ملے ان 100 اونٹوں میں سے اور وہ بھی اس قابل نہیں ہو, تو اب سبحان اللہ اس حدیث سے ہمیں کتنا سبق ملتا ہے کہ ہم بھی تیز اونٹ کی طرح دوڑنے والے بن جائیں اور اللہ تعالی ہمیں بھی اچھے اخلاق, اچھے دیانت دار اور اچھے علم والا بنا دے, جیسے اللہ تعالی راضی ہو جائیں. الحمدللہ ہمارا ہو گیا ہے, پورا ہو گیا فضائل صحابہ. تو نیکسٹ ٹائم انشاءاللہ تعالی سب کی ٹرن بھی آ گئی ہے, پھر ہم کریں گے نیکی اور سلوک جو کتاب البر والصلہ ہے نیکسٹ ٹائم انشاءاللہ تعالی. اور آپ کو کلاس کا لنک ابھی دے دیا جائے گا, تو آپ لوگ پلیز اس لنک کو اوپن کر لیں گے تو پھر کلاس آپ لوگ سن سکیں گے. جزاک اللہ خیر. سبحانک اللہم لا الہ الا انت نستغفرک و نتوب الیک. السلام علیکم و رحمۃ اللہ وبرکاتہ.